نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير قد افلح المؤمنون 18واں پارہ ہے سورۃ المؤمنون کے آغاز سے ہی شروع کریں گے بسم اللہ الرحمن الرحیم قد افلح المؤمنون الذين هم في صلاتهم خاشعون والذين شروع کرتی ہوں اللہ کے نام سے جو مہربان اور رحم فرمانے والا ہے یقیناً ایمان والوں نے فلاح حاصل کر لی جو اپنی نمازوں میں خشوع کرتے ہیں جو لغویات سے منہ موڑ لیتے ہیں جو زکوٰۃ ادا کرنے والے ہیں جو اپنی شرم گاہوں کی حفاظت کرنے والے ہیں بجز اپنی بیویوں اور ملکیت کی لونڈیوں کے یقیناً یہ ملامتیوں میں سے نہیں یعنی ان پر کوئی ملامت نہیں جو اس کے سوا کچھ اور چاہیں اور اپنی حد سے تجاوز کر جانے والے ہیں جو اپنی امانتوں اور وعدے کی حفاظت کرنے والے ہیں جو اپنی نمازوں کی نگہبانی کرتے ہیں یہی وارث ہیں جو فردوس کے وارث ہوں گے جہاں وہ ہمیشہ رہیں گے یہ تھی آیت نمبر 1 سے 11 اس کو عنوان لکھیں گے سچے ایمان کے تقاضے یہاں اللہ تعالیٰ نے ایمان والوں کی فلاح کی بات کی ایمان کیا ہوتا ہے ایمان دل کی اس کیفیت کا نام ہے کہ جس انسان کی زندگی میں اللہ کی ذات سب سے اوپر آ جائے انسان کی سوچیں اس کی توجہیں اس کی ہر چیز اللہ کی ذات کی طرف آ جائے یہ وہ شخص ہے کہ جس کی زندگی ایمان کے تقاضوں کے اندر ڈھلنے لگے ایسا ایمان کسی کو مل جائے تو یہ کوئی عام ایمان نہیں ہوتا یہ ایک انقلاب برپا ہوتا ہے ایسا شخص پھر اللہ کے آگے جھکنے والا بن جاتا ہے اتنا سنجیدہ ہوتا ہے کہ اس کی زندگی سے لہو اور لعب جو ہے وہ بالکل نکل جاتا ہے اس کو اپنے وقت کا زیان لگتی ہیں ایسی محفلیں کہ جہاں صرف بے مقصد اور بیکار قسم کی مصروفیات ہوں اور ایسا شخص پھر اپنے مال کا ایک قیمتی حصہ ایک بڑا حصہ اللہ کے نام پہ نکالتا ہے کیونکہ اس کو پتا ہے کہ اللہ کے دین کو میرے مال کی ضرورت ہے اور ایسا شخص پھر اپنی خواہشوں کو اتنا قابو میں کرنے والا بن جاتا ہے کہ جائز اور حلال جگہ کے سوا وہ کہیں بھی اپنی شرمگاہ تو شرمگاہ اپنی آنکھوں کی اور اپنی ایک بری نظر کو بھی کسی دوسرے پہ نہیں ڈالتا نتیجہ کیا ہوتا ہے کہ یہ شخص ایک ذمہ دار انسان بن جاتا ہے اور پھر وعدوں اور عہدوں کو پورا کرنے لگتا ہے کبھی کوئی اس کے پاس امانت رکھ دے تو اس امانت میں وہ خیانت نہیں کرتا ایسے وہ لوگ ہیں جن کو اللہ تعالیٰ نے جنت میں بسانا ہے موت کے بعد جنت میں جانے کے بعد انسان کے اندر ایک دم کوئی تبدیلی اچانک نہیں آتی اس کے لیے انسان کو دنیا میں کوشش کرنی چاہیے آپ نے دیکھا کہ نایات میں نماز کا تذکرہ 2 بار ہے پہلے نماز کے خشوع اور آخر میں نماز کی حفاظت کی بات ہے ہم اکثر نماز کے خشوع سے محروم ہوتے ہیں اور فکر کرتے ہیں کہ نماز میں توجہ بہت بڑھتی ہے اور نماز پڑھتے ہیں لیکن بھول بھول جاتے ہیں تو اس کی وجہ یہ کہ ہماری نماز درست نہیں اس کے لیے کچھ چیزیں آپ کو فائدہ دیتی ہیں کہ نماز پڑھنے سے پہلے اگر آپ تیار ہوتے ہیں کوئی کام آپ جھٹ سے کرنے لگتے ہیں نا تو آپ کا ذہن اس سے پہلے دوسری جگہ ہوتا ہے آپ فون پہ بات کرتے کرتے جائیں نماز پہ کھڑے ہوں گے تو فون کی ساری باتیں آپ کے ذہن میں آئیں گی یہ جو 15 منٹ کا وقت نماز اور اذان کے بیچ میں ہوتا ہے یہ اسی وجہ سے ہوتا ہے کہ انسان اپنے آپ کو ذہنی طور پہ تیار کرے پھر وضو کرتے ہوئے انسان وہ فیلنگز لائے جو کہیں جانے سے پہلے تیار ہونے وقت ہوتی ہیں آپ سوچ رہے ہوتے ہیں میں کسی کو ملوں گی مجھے اچھا لگے گا دوستیں ہوں گی آپ کا پورا ذہن تیار ہو چکا تھا اس جگہ کے لیے نماز کوئی مردہ چیز نہیں ہے یہ ایک جاندار تعلق ہے ایک خاکی ذرے کا اپنے مالک کے ساتھ گفتگو کرنا ہے تو لہٰذا اس کے لیے انسان کی زندگی میں شعور آنا چاہیے جتنا شعور کے ساتھ جئیں گے اتنا ہی فائدہ ہوگا اور یہ 10 آیتوں کے بارے میں حضرت عائشہ رضی اللہ تعالیٰ عنہ نے اللہ کے نبی کے بارے میں کہا تھا کہ آپ چلتے پھرتے قرآن تھے قانا خلقہ القرآن کہ آپ کا خلق آپ کی عادت آپ کا اخلاق تو سراسر قرآن تھا یہ وہی چیزیں جو آج بھی ایک مسلمان کو اس کام کے کرنے کے قابل کریں گی جس کا تذکرہ 17ویں پارے کے آخر میں ہوا کہ اللہ نے امت مسلمہ کو چنا آپ جہاں بھی اپنے اس بڑے ذمہ داری کے کام کو کرنے سے پیچھے ہوں گے تو اس میں ضرور کمی ان چیزوں میں سے کسی ایک چیز میں ہوگی اور اصل کامیابی وہی ہے جو دنیا اور آخرت کی کامیابی ہے فلاح کا لفظ جو ہے یہ کسان کے لیے استعمال ہوتا ہے مفلح کا لفظ ادھوری اور جزوی نہیں مکمل کامیابی اس ایک لفظ میں یہ خوشخبری ہے کہ ایمان والا اس دنیا میں بھی کامیاب ہوتا ہے اور آخرت میں بھی کامیاب ہوگا پھر آپ ایک مومن کے اور کسان کے بیچ میں ذرا تقابل کر کے دیکھیں تو بہت کچھ ملے گا کسان جس کو بیج ڈالنا ہوتا ہے فصل اگانی ہوتی ہے وہ صبح صبح اٹھتا ہے اس وقت جب لوگ ابھی سو بھی رہے ہیں تو وہ اپنے کھیت کی طرف چل پڑتا ہے پھر وہاں جا کے پانی دیتا ہے کچھ جھکتا ہے کچھ وہاں کھیتی باڑی کرتا ہے جڑی بوٹیاں نکالتا ہے اسی طرح ایمان والا صبح صبح اٹھ جاتا ہے فجر کے وقت اس کا رخ مسجدوں کی طرف ہونے لگتا ہے، اس وقت وہ اپنے رب کے سامنے سجدے کر کے اور اللہ تعالیٰ سے مدد مانگ کے پورے دن کی برکت کی دعا کرتا ہے۔ کسان کی زندگی غفلت کی زندگی نہیں ہوتی، محنت کی زندگی ہوتی ہے۔ یہی ایک ایمان والے کی زندگی کا حال ہے کہ وہ ساری زندگی اپنے آپ کو ایک مقصد کے لیے لاتا ہے۔ پھر آپ دیکھیے، کسان سارا سال اگر پودے کی حفاظت کرتا ہے، فصل لگاتا ہے، تو ایک دن آتا ہے کہ جب وہ اس کے اندر سے پھر فصل کاٹتا ہے۔ وہ دن کسان کی زندگی کا سب سے خوبصورت دن ہوتا ہے اس سال کا، کہ جب اس کی فصل کٹتی ہے۔ اسی طرح ایک ایمان والا ساری زندگی محنت کر کر کے جب آخرت کی کھیتی کے اندر اپنی جنت کو پائے گا، تو وہ دن اس کی خوشی کا دن ہوگا۔ کوئی کسان غافل ہو کے نہیں رہ جاتا کہ آج اس سال چھوڑ دو۔ کچھ مہینے یا کچھ دن ہوتے ہیں، اگر اس میں بیج نہ ڈالے تو اس کے بعد وہ بیج جو ہے بعد میں ہرا نہیں ہوتا۔ اسی طرح ایمان والے کی زندگی میں بھی نیکیوں کے موقع آتے ہیں۔ جب ہم نیکی کا ایک موقع چھوڑ دیتے ہیں، تو اس کے بعد کیا ہوتا ہے کہ وہ نیکی ہم سے دور ہو جاتی ہے۔ تو لہٰذا ہم ان آیتوں کو پڑھتے ہوئے اپنے لیے دعا کریں گے کہ اللہ تعالیٰ ہمیں ویسا ہی بنا دے جیسا کہ وہ ہمیں دیکھنا چاہتا ہے۔ ایک چھوٹی سی ایکٹیویٹی آپ اپنے لیے نوٹ کر سکتے ہیں، ایک دعا اپنی دعاؤں میں شامل کر لیں، اس کو لکھ کے اپنے آئینے پہ، مرر پہ، یا جہاں بھی آپ کی نظر پڑتی ہو، اور وہ کہہ کہ اللہ تو مجھے ایسا بنا دے کہ کل جب تو مجھے دیکھے تو تجھے مجھ پہ پیار آ جائے۔ بعض لوگ کرتے کراتے کچھ بھی نہیں ہے، لیکن ان کے چہرے پہ ایک معصومیت ہوتی ہے، وہ ایک عاجزی کی اور ہمبلنس کی تصویر بنے بیٹھے ہوتے ہیں۔ وہ غلطی بھی کر دیتے ہیں نا، تو آپ کو ان کے اوپر غصہ نہیں آتا۔ جو بندہ اپنے آپ کو اللہ کے سامنے اس درجے پہ لے آتا ہے، پھر بڑی بڑی غلطیاں بھی اس سے ہو جائیں گی اگر نفس کے کسی تقاضے سے، تو اللہ تعالیٰ اس کو معاف کر دے گا۔ وَلَقَدْ خَلَقْنَا الْإِنسَانَ مِنْ سُلَالَةٍ مِّن طِينٍ، یقیناً ہم نے انسان کو مٹی کے جوہر سے پیدا کیا، پھر اسے نطفہ بنا کر محفوظ جگہ میں قرار دے دیا، پھر نطفے کو ہم نے جمع ہوا خون بنا دیا، پھر اس خون کے لوتھڑے کو گوشت کا ٹکڑا کر دیا، پھر گوشت کے ٹکڑے کو ہڈیاں بنا دی، پھر ہڈیوں کو ہم نے گوشت پہنا دیا، پھر دوسری بناوٹ میں اس کو پیدا کر دیا۔ برکتوں والا ہے وہ اللہ جو سب کچھ پیدا کرنے والا ہے۔ ثم انکم بعد ذلک لمیتون، اس کے بعد پھر تم یقیناً مر جانے والے ہو، قیامت کے دن بلا شبہ تم سب اٹھائے جاؤ گے۔ یہ تھی آیت نمبر 12 سے 16۔ صرف 4-5 آیتوں میں پوری امبریولوجی پڑھا دی، انسان کی ماں کے پیٹ کے اندر جو پرورش ہوتی ہے، اس کے سارے مراحل اس دور میں بیان کر دیے جس وقت لوگوں کو یہ پتہ بھی نہیں تھا کہ اندر کیا کچھ ہوتا ہے۔ کیا یہ بات اس بات کی دلیل نہیں کہ اللہ کی ذات یہ جو ہم سب کو پیدا کرنے والی ہے؟ بچے کو پیدا ہوتے ہوئے یا پیدا کیا ہوا ماؤں کا تو بہت تجربہ ہوتا ہے، لیکن اگر ماں کے پیٹ میں بچے کی مختلف کیفیات کو دیکھیں، یہ دیکھیے ماں کے پیٹ کے اندر ایک بچہ، بعض دفعہ ایک سے زیادہ بچے ہونے لگتے ہیں، یہ کون پیدا کرتا ہے؟ یہ معصوم شکلیں یہ کہاں سے آئیں؟ یہ اندر کس نے پیدا کیا؟ کیا یہ ماں کا فیصلہ تھا؟ یہ کون کرنے والا یہ سارے مراحل؟ یہ روتا ہوا بچہ دنیا سے آیا، کہتے ہیں کہ بچہ دنیا میں سے روتا ہوا آتا ہے اور مومن دنیا سے ہنستا ہوا جاتا ہے۔ یا ایتھا النفس المطمئنہ ارجعی الی ربک راضیۃ مرضیۃ، اس کو نہیں جدا ہونا تھا اپنی ماں سے، لیکن اس کو جدا کیا گیا۔ کہ ایک ایک ایسی کیفیت ہے کہ بچے کی شکل جانور سے ملتی ہے۔ آپ کو پتا ہے کہ ماں کے پیٹ میں بعض دفعہ بچے کی دم بھی ہوتی ہے۔ ہم اگر اس بیچ کے کسی مرحلے میں دنیا میں آتے، یہ دیکھیں یہ پیاری شکلیں، یہ معصوم، یہ کس نے بنائی؟ یہ اللہ کے فیصلے نہیں کہ ان کو دیکھ کے بندہ اللہ تعالیٰ کو نہیں پہچان سکتا؟ اتنا چھوٹا سا سار ہے، اگر یہ سار اتنا بڑا ہوتا جتنا تربوز ہے، آپ سوچیں انسان کیسا لگتا؟ اتنی پیاری تخلیق جو کرنے والا ہے، کیا ہم اس رب کو نہیں پہچانیں گے کہ جس نے ہمارے لیے اتنا کچھ رکھا؟ کیا یہ گفٹ نہیں ہے اللہ کی طرف سے؟ تو دعا کریں کہ جو بچہ جس معصوم حال میں اس دنیا میں آتا ہے، ثم انکم بعد ذلک لمیتون، پھر تم نے مرنا ہے، یہ معصوم شکلیں دوبارہ واپس جائیں گی، ماں کی قبر سے نکلی، دنیا میں ایک خوبصورت شکل کے ساتھ آئیں۔ یہی مطلوب ہے، جس طرح گناہوں سے پاک بچہ دنیا میں آتا ہے، اسی طرح بندہ دنیا سے جب جائے تو وہ فطرت کے اس نور کے ساتھ جائے کہ اللہ تعالیٰ اس سے راضی ہو جائے۔ وَلَقَدْ خَلَقْنَا فَوْقَكُمْ سَبْعَ طَرَائِقَ وَمَا كُنَّا عَنِ الْخَلْقِ غَافِلِينَ، ہم نے تمہارے اوپر 7 آسمان بنائے اور ہم مخلوقات سے غافل نہیں۔ ہم ایک صحیح اندازے سے آسمان سے پانی برساتے ہیں، پھر اسے زمین میں ٹھہرا دیتے ہیں، اور ہم اس کے لے جانے پر یقیناً قادر ہیں۔ اس پانی کے ذریعے سے ہم تمہارے لیے کھجوروں اور انگوروں کے باغات پیدا کر دیتے ہیں، کہ تمہارے لیے اس میں بہت سے میوے ہوتے ہیں، انہی میں سے تم کھاتے بھی ہو۔ اور وہ درخت جو تور سینا پہاڑ سے نکلتا ہے، جو تیل نکالتا ہے اور کھانے والے کے لیے سالن ہے، تمہارے لیے چوپایوں میں بھی بڑی عبرت ہے، ان کے پیٹوں میں سے ہم تمہیں دودھ پلاتے ہیں، اور بھی بہت سے نفع تمہارے لیے ان میں ہیں، اور ان میں سے بعض بعض کو تم کھاتے ہو، اور ان پر اور کشتیوں پر تم سوار کیے جاتے ہو۔ یہ تھی آیت نمبر 17-22، ان کا عنوان ہے انسان ایک حقیر وجود، کائنات ایک زبردست مخلوق۔ اب دیکھیے کہ ساری کائنات جو اتنی بڑی ہے، अल्लाह ताला ने उसमें इंसान को सबसे छोटा और कमजोर बना के चंद सालों के लिए दुनिया में भेज दिया। क्या ये हैरत की बात नहीं कि ये कायनात इंसान के लिए कैसे काम कर रही है। यहाँ हमने जैतून के तेल की बात की, इसका जिक्र सूरत नूर में भी आएगा, लेकिन ये भी अल्लाह की कुदरतों में से कुदरत है। आप में से जो लोग थोड़ा सा पौधों को जानते हैं, आपको पता है कि जैतून का जो तेल है वो उसके बीच में से निकलता है। जिस जमीन में उस जैतून को डाला जाता है, क्या उस जमीन के साथ पानी के अंदर कुछ ऑयल डाल के भी डाला जाता है? ये कहाँ से ऑयल आ जाता है? कभी आप सोचा करें कि जमीन के अंदर तेल कहाँ से आता है, और वो तेल कितना अच्छा है कि अल्लाह ताला ने उसको इंसान के जिस्म के लिए इतना ज्यादा कारामत कर दिया कि उसकी वजह से वो अपने आप को ना सिर्फ ये है कि जायके के तौर पे खा भी सकता है, जिस्म की ताकत भी उससे मिलती है, बल्कि वो उसके लिए कई बीमारियों के खिलाफ भी चीज बन जाती है। आप कहेंगे कि इसका तस्करा क्यों आया? इसलिए कि ये वो फल थे, ये वो चीजें थी जो उस दौर में अरब में इस्तेमाल होती थी। अब ये मतलब नहीं है कि अगर जैतून का तेल अगर इस्लामी तेल है तो सरसों का तेल वो गैर इस्लामिक तेल है, या बनोले का तेल दे वो नॉन मुस्लिम ऑयल है। कोई ऑयल नॉन मुस्लिम नहीं होता, लेकिन अल्लाह की शान देखिए कि उसने कुरान पाक में उन चुनी हुई चीजों का तस्करा किया कि जो इंसान के लिए बहुत ही जरूरी थी। फिर जानवरों की बात हुई, इस जानवर का जो पेट है उसके अंदर अल्लाह ताला ने क्या कुछ रखा है। यहाँ लफ्ज बतून को थोड़ा सा तवज्जो देंगे, बतन कहते हैं पेट को, और बतून उसकी जमा है, बहुत सारे पेट। ये जो गाय भैंस जो भी चीज होती है इसके चार पेट होते हैं, यानी इसके पेट के अंदर चार मुख्तलिफ चैम्बर्स होते हैं, और आप देखें कि हर जगह प्रोसेसिंग इस तरह मुख्तलिफ तरीके से होती है कि जब वो दूध हमारे पास आता है तो वो बेहतरीन गजा के तौर पे आता है। ये भैंस का फैसला था, ये किसने उसको बताया कि कहाँ से दूध निकलेगा, कहाँ से खून निकलेगा, कहाँ से पेशाब निकलेगा? ये अल्लाह की शान है। जितना इंसान इन चीजों पे तदब्बुर करता है, जितना उस पे गौर और फिक्र करने लगता है, उतना ही अल्लाह ताला उसको इस बारे में बहुत ही ज्यादा रहनुमाई भी करता है। तो हम लिखेंगे आयत नंबर 12 से 16 का टॉपिक, इंसान की तखलीक से मौत तक के मराहिल। पूरी एम्ब्रोलॉजी है, यकीन करें, एक एक लफ्ज़ के अंदर ये चीज़ें लिखी हुई हैं। तो अल्लाह ताला हमें इन चीज़ों पे गौर करने की तौफीक अता फरमाए। एक गाय अगर अल्लाह की बात मानना छोड़ दे, ये जो दूध देने वाले जानवर हैं मैमल्स, जिनका दूध हम पीते भी हैं, मोस्टली हमारे कल्चर में तो या गाय का या भैंस के पिया जाता है, चले बकरी और ऊंटनी का भी लगा ले, अगर ये चार जानवर अल्लाह की नाफरमानी करें कि ख़त्म, नो मोर, आज के बाद दूध नहीं देंगे, पानी देंगे, दूध नहीं देंगे, कोक देंगे, तो हमारा क्या कुछ ख़त्म हो जाए? जरा सोचा करें, ये एक जानवर जब अल्लाह के आगे झुकता है ना, तो उसका नफा पूरी इंसानियत को मिलता है। इसी तरह जब हम इंसान अल्लाह के आगे झुकेंगे तो हम भी बामकसद इंसान बनेंगे। लेकिन जिन लोगों ने लोगों को बामकसद बनाने की कोशिशें की, लोगों को वो कभी अच्छे ना लगे। ऐसे ही लोगों में एक थे हजरत नूह अलैहिस्सलाम। वलकद अरसलना नूहन इला कौमिही, यकीनन हमने नूह अलैहिस्सलाम को इसकी कौम की तरफ रसूल बनाकर भेजा। इसने कहा है, मेरी कौम के लोगों, अल्लाह की इबादत करो, और इसके सिवा तुम्हारा कोई माबूद नहीं, क्या तुम इससे नहीं डरते? इसकी कौम के काफिर सरदारों ने साफ कह दिया कि ये तो तुम जैसा ही इंसान है, ये तुम पर फजीलत और बड़ाई हासिल करना चाहता है, अगर अल्लाह ही को मंजूर होता तो किसी फरिश्ते को उतारता, हमने तो इसे अपने अगले बाप दादाओं के जमाने में सुना ही नहीं। यकीनन इस शख्स को जुनून है, आज भी ये कहते हैं ना, ये जुनून हो गया इनको। हाँ, बस तुम इसे एक मुकर्रर वक्त तक ढील दो। काल रब इंसुरनी बिमा कज़्ज़बून, नूह अलैहिस्सलाम ने दुआ की है, मेरे रब, इनके झुटलाने पर तू मेरी मदद फरमा। तो हमने इनकी तरह वही भेजी कि तुम्हारी आंखों के सामने हमारी वही के मुताबिक एक कश्ती बना, जब हमारा हुक्म आ जाए और तन्नूर उबल पड़े तो तू हर किस्म का एक एक जोड़ा इसमें रख ले, और अपने अहल को भी, और मगर जिनसे इस बारे में पहले से बात गुजर चुकी, खबरदार जिन लोगों ने जुल्म किया इनके बारे में मुझसे कुछ कलाम न करना, वो तो सब डबोए जाएंगे, और जब तू और तेरे साथी कश्ती में बाइत्मीनान बैठ जाओ तो कहना कि अल्हम्दुलिल्लाहिल्लज़ी नज्जाना मिनल क़ौमिज़ ज़ालिमीन, सब तारीफ अल्लाह के लिए है जिसने हमें जालिम लोगों से निजात दी, और कहना रब्बि अंज़िलनी मुनज़लम मुबारकम व अंत खैरुल मुनज़िलीन, ए मेरे रब मुझे बाबरकत उतारना, उतार, और तू बेहतर है उतारने वालों में। यकीनन इसमें बड़ी बड़ी निशानियां हैं और हम बेशक आजमाइश करने वाले हैं। इनके बाद हमने और भी उम्मत पैदा की, फिर इनमें खुद इन्हीं से रसूल भी भेजा कि तुम सब अल्लाह की इबादत करो, इसके सिवा तुम्हारा कोई माबूद नहीं, तुम क्यों नहीं डरते? और सरदारा ने कौम ने जवाब दिया जो कुफर करते थे और आखिरत की मुलाकात को झुटलाते थे, और हमने इनको दुनिया की जिंदगी में खुशहाल कर रखा था कि ये तो तुम जैसा ही इंसान है, तुम्हारी खुराक ये भी खाता है और तुम्हारे पीने का पानी ये भी पीता है, अगर तुमने अपने जैसे इंसान की کی تابعداری کر لی تو بے شک تم سخت خسارے میں ہو جاؤ گے. ایعیدکم انکم اذا متتم وکنتم ترابا و عظاما انکم مخرجون. کیا یہ تمہیں اس بات کا وعدہ کرتا ہے کہ جب تم مر کر صرف خاک اور ہڈی رہ جاؤ گے تو تم پھر زندہ کیے جاؤ گے؟ ہیہات ہیہات لما توعدون. نہیں نہیں دور اور بہت دور ہے جس کا تم سے وعدہ کیا جاتا ہے. ان ہی الا حیاتنا الدنیا نموت ونحیا. زندگی تو صرف دنیا کی زندگی ہے, ہم مرتے جیتے رہتے ہیں اور یہ نہیں کہ ہم پھر اٹھائے جائیں گے. یہ تو بس ایسا شخص ہے جس نے اللہ پر جھوٹ باندھ لیا, ہم تو اس پر ایمان لانے والے نہیں. قال رب انصرنی بما کذبون. نبی نے دعا کی کہ پروردگار اس کے جھٹلانے پر تو میری مدد کر. جواب ملا اما قلیل. یہ تو بہت ہی جلد اپنے کیے پر پچھتانے لگیں گے. بالآخر عدل کے تقاضے کے مطابق چیخ نے پکڑ لیا اور ہم نے انہیں کوڑا کرکٹ کر ڈالا. پس ظالموں کے لیے دوری ہو. ان کے بعد ہم نے اور بھی بہت سی امتیں پیدا کی. ما تسبق من امت اجلھا وما یستأخرون. نہ تو کوئی امت اپنے وقت مقرر سے آگے بڑھی اور نہ ہی پیچھے رہی. پھر ہم نے لگاتار رسول بھیجے. جب جب جس امت کے پاس اس کا رسول آیا اس نے جھٹلایا. پس ہم نے ایک کو ایک دوسرے کے پیچھے لگا دیا اور ان کو افسانہ بنا دیا. ان لوگوں کو دوری ہے جو ایمان قبول نہیں کرتے. یہ تھی آیت نمبر 23 سے 44, 23 سے 44. ان کا عنوان لکھیے بہت دور ہے بہت دور ہے. مختلف انبیاء کرام کے تذکرے میں جو اس حصے میں ہمارے لیے قابل تدبر آیت ہے اس کو ہائی لائٹ کیجیے گا. ہی ہاتا ہی ہاتا, آیت نمبر 36 اور 37, ان دونوں کو نوٹ کر لیجیے. یہی ہے ہر دور کا مسئلہ کہ جب اللہ کے نبیوں نے اور ان کے بعد اللہ کی طرف بلانے والوں نے لوگوں کو اس دنیا سے اٹھا کے آخرت کے لیے تیار ہونے کی دعوت دی تو وہ لوگ جو نفس کے حریص ہوتے ہیں, جو خواہشوں میں جینا چاہتے ہیں, وہ لوگوں کو اس طرح کہنے لگتے ہیں, ارے چھوڑ بڑی دور ہے, بہت دور ہے بہت دور ہے. نحنو نموت, ہم جی رہے ہیں ہم مرے ہیں. اصل دنیا تو کیا ہے کہ انہی الا حیاتنا الدنیا, یہ ہے دنیا کی زندگی, بس اسی میں رہو اور اسی میں جیو اور اسی میں مرو. کیا آج آپ کو یہ ہی ہاتھ کی آوازیں سننے کو ملتی ہیں؟ جب کبھی آپ ایمان کے تقاضے پورے کرنا چاہتے ہیں نا تو لوگ تھوڑے سے انکانشیس ہونے لگتے ہیں, تھوڑے سے پریشان ہونے لگتے ہیں. وہ سوچتے ہیں کہ کیا واقعی سیریسلی یہ بات سننے کی ہے. آپ دیکھیں گے کہ جب سچا ایمان آپ کے اندر آئے گا نا تو آپ کے ارد گرد تھوڑی سی بے چینیاں ضرور ہوں گی. وہ سوچتے ہیں کہ یہ اگر بدل گئے تو ہمیں بھی بدلنا پڑے گا. ان کی بات مان لی تو ہمارے وہ نقشے جو دنیا کے بنے ہوئے ان کے رنگ جو ہے وہ اڑنے لگیں گے. پھر ایسے لوگ آخرت کو پیچھے ڈالنے لگتے ہیں. اور یہ جملے کبھی لوگ اپنی زبان قال سے بولتے ہیں اور کبھی زبان حال سے بولتے ہیں. اور نتیجہ کیا نکلتا ہے کہ وہ لوگ جو دنیا میں پورے کے پورے مشغول تھے وہ آخرت سے پورے کے پورے غافل ہونے لگتے ہیں. وہ اپنے آپ کو اس طرح تسلیاں دیتے ہیں, ارے آخرت بڑی دور ہے, بابر بیش کوش کے جہاں دوبارہ نیز. پھر جب کوئی ایسی بات کرنے والا شخص ان کے سامنے آتا ہے تو لوگ پھر اس کو لوگوں کی نظروں میں مشکوک کرتے ہیں, کیا تم ایک بشر کی بات مانتے ہو؟ یعنی اب دیکھیے کہ دنیا کے معاملوں میں تو لوگ ہمیشہ دوسرے لوگوں کی بات مانتے ہیں, جو نہیں جیسے ہوتے ہیں, کھاتے ہیں پیتے ہیں چلتے ہیں پھرتے ہیں. وہ ایک ٹرینڈ شروع کرتے ہیں آپ اس سب چل پڑتے ہیں اس کے پیچھے, وہ ایک فیشن شروع کریں گے ہم سب اس کے پیچھے چلنے لگتے ہیں. لیکن جو ہی دین کی بات آتی ہے نا تو لوگ کہتے ہیں اچھا دیکھ لو, سوچ لو, انسان ہے, پتہ نہیں غلط ہی نہ کہہ رہے ہو, کوئی نبی تو نہیں ہے, کوئی فرشتے تو نہیں. یعنی اس بندے کی بات کو لوگ پھر اس طرح مشکوک کرتے ہیں جو اس دور میں بھی تھا کہ لوگ ایک دیندار کو ایک ایسا انسان بنا کے پیش کرتے ہیں کہ جو فرشتہ ہو, نہ کھاتا ہو نہ پہنتا ہو, وہ خود بھی فرشتہ ہو, اس کے گھر والے سارے ولی اللہ ہوں, اس کے بچے پیدائشی مسلمان ہوں اور نمازی بھی ہوں, اور ذرا اس کے ارد گرد والوں میں کوئی کمی دیکھیں گے تو کہیں گے دیکھو خود تو دوسروں کو کہتے ہیں, اپنے گھر والوں کا حال دیکھو, اور دیکھو خود تو درس دیتے ہیں اور اتنے اچھے کپڑے پہنتے ہیں, دیکھو زیور پہن کے درس دیتے ہیں. یعنی لوگ اس طریقے سے پیش کرتے ہیں کہ ایک مصنوعی دین سامنے آنے لگتا ہے. اور بعض لوگ ان باتوں کے ری ایکشن سے ڈرنے کے لیے اپنے آپ کو چھپا لیتے ہیں. گندے, اور گندے سے مراد یہ کہ وہ دین کو ایک ایسے لبادے میں پیش کرتے ہیں کہ جب درس کے لیے جانا ہے نا تو وہ دیکھیں گے اچھا میں نے کوئی زیور تو نہیں پہننا, ذرا اس کو اتار دوں, اچھا یہ کپڑے پہن کے اب میں شادی سے آئی ہوں, اب درس میں جانا ہے, ذرا مجھے وقت دیں میں تھوڑا سا یہ کپڑے چینج کروں. میں اس کو مصنوعی تقویٰ کہتی ہوں. یہ کیا تقوی آپ کا کہ آپ اللہ کی طرف آئیں تو آپ وہ ساری چیزیں اتار دیں جو آپ دنیا کو دکھانے لگے. اگر آپ اصل دین لوگوں کے سامنے پیش کریں, وہ حق رکھتا ہے کہ انسان اپنے آپ کو اعلیٰ سے اعلیٰ پہنائے. امام مالک رحمہ اللہ علیہ جب اللہ کے نبی صلی اللہ علیہ وسلم کی حدیث بیان کرتے تھے تو نیا جوڑا پہنتے تھے, और जो कपड़ा एक दफा पहनते हो दोबारा नहीं पहनते। लोग पूछते आप ये कैसे क्यों करते हैं, कहते थे इस साहिबे हदीस की इज्जत के लिए। हमारी नजर में जिसका जितना मुकाम होता है ना, हम उसको उतनी जगह देते हैं। शादियों, बड़े घरों और जहां होटलों में जाते, हमारी नजरों में अगर उनका मुकाम होता है, हम आला से आला कपड़े पहनते हैं, खूब अपने आप को पेश करते हैं। और जहां दीन की बात आती है तो कहती है चले अब छोड़े, इसके लिए क्या करना। मैं ये नहीं कह रही कि इन जगहों को, इन महफिलों को एक नुमाइश की जगह बना लिया जाए। मैं ये इस बात से बात समझाना चाह रही हूँ कि दीन जो है एक प्रैक्टिकल दीन है। आपको कभी इस बात में मलाल ना हो कि मैं शादी से उठी और मुझे अब किसी दर्स वाले घर में जाना है। कोई बात नहीं, अगर आपने चमक वाले कपड़े पहने तो क्या अल्लाह का दर्स, अल्लाह के दीन की बात चमक वाले कपड़ों से नहीं हो सकती। आपको लगता है ना कि लोग अगर डिस्ट्रैक्ट होंगे, उनको कशिश होगी, आप ऊपर चादर ले लें, अबाया पहन लें। क्योंकि कुछ लोग वाकई इतने कमजोर होते हैं कि वो वाकई फिर उस चीजों में खोते हैं। हालांकि मैं नहीं मानती, जिसका दिल इतनी सच्चाई के साथ गड़ा हो क्या उस वक्त वो इन चीजों को देखेगा। देखिए हर बंदे के मुसलमान होने के मुख्तलिफ तरीके होते हैं। कुछ पेट के रास्ते से मुसलमान होते हैं, कुछ आंखों के रास्ते से मुसलमान होते हैं, कोई अच्छे खाने खिलाएं आप उनको, वो आपके दीन की तरफ आएंगे। कुछ आपके अच्छे घर को देख के आएंगे, वो दीन से जुड़ जाएंगे। हो सकता है कोई बात में आपकी किसी अच्छी चीज को देखने के लिए आए, बाद में अल्लाह ताला उसका दिल पकड़ ले। तो लिहाजा यहाँ ये जो सोच थी ना, वो क्या थी कि लोगों के सामने दीन को घटिया बना के पेश करो। और लोग ऐसी घटिया चीजों को, दीन का जब नाम देखते हैं ना, कि हाल क्या होता है कि जब ये शहर के बड़े लोग जो होते हैं ना, यानी जो बड़े लोग होते हैं ना, वो लोगों के लिए एक किस्म के मलाह होते हैं। जब वो किसी बेकार सी चीज को भी पकड़ते हैं ना, वो इन हो जाती है, वो फैशन में आती है। जब बड़े लोग दीन को बेकार समझ के पीछे डालते हैं तो दूसरे लोग भी पकड़ते हुए डरते हैं। अल्लाह ताला ने इन आयात में जो बहुत ही खूबसूरत पैगाम हमको दिया कि जो लोग आखिरत को पीछे डाल के सिर्फ इस दुनिया की नजरों से दीन को देखते हैं या वो दुनिया को आगे रखते हैं, उनके सामने दीन इतना खूबसूरत बना के पेश करो कि उनको वाकई वो दीन अपना लगे। देखिए अजनबियत भी होती है, जो लोग आदी हो चुके होते हैं ना एक खास माहौल के, फिर आप उससे नीचे की बात करेंगे ना, तो वो आपकी उस बात को हमेशा डिग्रेड समझेंगे। तो असल सच्ची दावत क्या होती है कि आप मधु के बिल्कुल लेवल पे बात जाके करें, जैसा वो है उस तरह की बात रखें, और आप फील करेंगे कि उसके बाद फिर इंशाल्लाह ताला अल्लाह ताला उनके अंदर अगर कोई किब्र है भी तो वो भी टूटने लगता है। अब आगे हजरत मूसा अलैहिस्सलाम की कहानी से अल्लाह ताला हमें और बहुत खूबसूरत पैगामात जो है हम देखेंगे। सुम्मा अरसलना मूसा व अखाहु हारून, फिर हमने मूसा अलैहिस्सलाम को और उसके भाई हारून अलैहिस्सलाम को अपनी आयतों और खुली दलील के साथ भेजा फिरौन और उसके लश्करों की तरफ, बस उन्होंने तकब्बुर किया और वो थे ही सरकश लोग, कहने लगे क्या हम अपने जैसे दो शख्सों पर ईमान ले आए, हालांकि खुद इनकी कौम भी हमारे मातहत है। बस उन्होंने इन दोनों को छुटलाया, आखिर वो भी हलाक शुदा लोगों में मिल गए। हमने मूसा अलैहिस्सलाम को किताब भी दी कि लोग राह रास्त पर आ जाए। हमने इब्ने मरियम को और इनकी वालदा को एक निशानी बनाया और इन दोनों को बुलंद साफ करार वाली और जारी पाने वाली जगह में पनाह दी। ऐ पैगम्बरो, हलाल चीजें खाओ और नेक अमल करो, तुम जो कुछ भी कर रहे हो मैं इससे बखूबी वाकिफ हूँ, यकीनन तुम्हारा ये दीन एक ही दीन है और मैं तुम सबका रब हूँ, बस तुम मुझसे डरते रहो। ये है आयत नंबर 45 से 52, 45 to 52। इसका उन्वान लिखेंगे हलाल खाना अच्छे आमाल करने की राह को हमवार करता है। ये आयत हाईलाइट भी कर लीजिए आप, या युहर रसुल कुलु मिनत तय्यिबाति वामलु सालिहा। यहाँ एक बहुत ही खूबसूरत तकाबुल है, आप इसका टॉपिक इस तरह से भी लिख सकते हैं कि अकले हलाल और अमल सालिह का ताल्लुक। हम जो खाते हैं ना वो हमारे आमाल पे असरअंदाज होता है। जिस पेट में हलाल जाता है ना वहां से फिर अमल सालिह उठते हैं। हलाल पे तो बात बहुत दफा हुई, पीछे सूरह मायदा में हमने बात की, यहाँ बात करने की जरूरत है अमल सालेह पे। आप देखिए कि अमल सालेह क्या होता है, जिसको अल्लाह ताला अमल सालेह कह दे, बस लोग हर उस काम को जो वो अपने जोम में अच्छा समझ के करते हैं उसको अच्छा काम कहते हैं। मैं इसको एक हल्की सी मिसाल से आपके सामने वाजे करना चाहूंगी। कभी आपने कोई खाना पकाया हो, कोई रेसिपी ली हो, आपने कुछ पकाना होता है तो सबसे पहले आप क्या करते हैं कि इरादा करते हैं, ठीक है। फिर दूसरी बात यह है कि आप उसको सीखते हैं कैसे पकेगा। फिर तीसरी चीज यह है कि आप वो सारी चीजें जमा करते हैं जो उस खाने के पकाने के दौरान जरूरत होगी, और इस तरह उसकी रेसिपी के मुताबिक एक एक चीज नाप तोल कर डालते जाते हैं। बिलफर्ज आप केक बना रहे हैं, अब आप केक बनाते हुए रेसिपी को फॉलो करते जाएंगे, उसका रेशियो और प्रोपोर्शन ये दोनों चीजें लाजमी होती हैं। यानी अंडे कितने डालने हैं, चीनी कितनी डालनी है, मैदा कितना डालना है, उसको बेक कितना करना है, ये सारी चीजें मिलती हैं तो एक अमल सालेह का बेहतरीन केक बन जाता है बिलफर्ज। अब आप इसको लाइए कि आप कोई अच्छा काम करना चाहते हैं अमल सालेह, तो उसका तरीका भी क्या होगा कि सबसे पहले आप इरादा करें, कि मुझे अमल सालेह वाली जिंदगी बसर करनी है। फिर दूसरा उसका तरीका क्या है कि आप उसको सीखें, और वो कहाँ से सीखेंगे? कुरान और सुन्नत से। फिर तीसरी चीज ये है कि आप वो सारी चीजें जमा करेंगे कि जिससे वो अमल होगा। बस लोग एक धोखा देते हैं और वो क्या कहते हैं कि भाई हरज क्या है, कहा नहीं तो मना भी तो नहीं किया ना। यानी बाज दफा आप किसी को किसी अमल से मना करें या कहें कि ये सुन्नत से नहीं, या आप इस तरह ना पढ़ें, तो लोग क्या कहते हैं कि देखो मना तो नहीं किया गया ना, चलो भाई अल्लाह के नबी ने नहीं किया तो हमें मना तो नहीं किया। आप इसको इस तरह समझें कि कोई शख्स केक बना रहा है, अब उसके अंदर वो चीनी भी डाल रहा है, अगर चीनी ज्यादा डाल दे तो क्या होगा? खराब हो जाएगा ना केक। इसी तरह अगर हम में से कोई दीन के नाम पे कोई इबादत बढ़ा के करने लगे तो क्या होगा? उसके इबादत का जो केक बन रहा था वो खराब हो जाएगा। आपको कोई कहे कि मिर्चें भी डाल दो केक में, तो वो कहेंगे जी इसमें तो लिखा हुआ ही नहीं रेसिपी में, तो आपके मना भी तो नहीं किया। आप जरा केक बनाते हुए मिर्चों की 2 चमचे डालें, और जवाब में कोई कहे क्यों डाला भाई, वो कहेंगे इसमें नहीं तो आपके मना भी तो नहीं किया। ये है वो बिदतों की मिर्चें डालना इबादत के अंदर, दीन के अंदर, जब लोग ये कहते हैं ना मना तो नहीं किया। अच्छा भाई हरज क्या है? आप क्या करें कि उस केक के अंदर आप सोचें कि घर में काफी दिन से गाजरें पड़ी हुई थी, जाया हो रही, खराब हो रही हैं, आप उसको भी केक में काट के डाल दें। क्या हरज है का लफ्ज अगर आप खाने की तरकीबों में डालते जाएं तो आपके खाने का क्या हाल होगा? अमल सवाले का भी यही हाल है। दो बुनियादें होते हैं बड़ी गहरी, पहली होती है इखलास लिल्लाह, वो काम अल्लाह के लिए करें, और दूसरी होती है सुन्नत रसूल के मुताबिक उसवे हसना पे अमल करते हुए। जब दीन अल्लाह के और रसूल के बताए हुए तरीके पे होगा ना, तो वो दीन काबिले कबूल है। इसके बरक्स जो भी दीन होगा ना, वो याद रखिए वो दीन नहीं, वो कुछ और ही बनेगा, आखिर में वो कुछ और बन जाएगा, लेकिन वो असल दीन नहीं होगा। अल्लाह ताला ने अमल सालेह को यहाँ पेश करके अम्बिया कराम की ये सारी कैफियात हमारे सामने रख दी कि उन्होंने लोगों को कितने खूबसूरत काम करने का हुक्म दिया, लेकिन लोग जो है वो इन कामों को करने की बजाय कुछ और काम करने लगते हैं। एक और हिस्सा हाईलाइट कीजिएगा, आयत नंबर 56 का आखिर है कि नुसारियु लहुम फिल खैरात बल्ला यशउरून, हम तो इनको फायदा पहुंचाने में सरगर्म हैं लेकिन वो बात को समझते नहीं। ये है वो चीज जो आज भी इंसानों से दूर है, और वो क्या कि लोग उस बात को समझते नहीं कि अल्लाह उसको देना क्या चाहता है। पीछे अंबिया कराम का तذکرہ हमने पढ़ा, ऐसे लोगों को अल्लाह ताला दीन की वो खैर देना चाहते हैं जो लोगों को आज पता नहीं। और मैं हमेशा इस चीज को अपने दिल में महसूस करती हूँ कि दीनदार इखलास के साथ जो चीज लोगों को देना चाहता है ना, लोगों को खुद भी नहीं पता होता कि ये मिलेगा क्या। हम तो ये सोचते ना कुरान पढ़ेंगे, ये हम खत्मुल कुरान कर लेंगे, हम ये कर लेंगे, ये जाहिर नहीं होता। असल अल्लाह ताला कहते हैं जो हम तुमको देना चाहते हैं तुम्हें पता ही नहीं। समझ रहे हैं बात को? यानी कोई काम आप करें ना, एक उसका जाहरी फायदा है, हम जाहरी काम कर रहे हैं, लेकिन इसके बाद जो दिल को अल्लाह की मोहब्बत और उसके तकवे और उससे एक गहरे ताल्लुक की जो दौलत मिलने वाली होती है, उसको तो इंसान जानते ही नहीं है। तो जरूरत है इस बात की कि इंसान इन तमाम चीजों को अपने सामने रखे और अल्लाह से दुआ करे कि अल्लाह हमें वो सब काम, वो नेमते दे दे जो तू देने वाला है, और हमें उसको कबूल करने वाला भी बना दे। फिर उन्होंने खुद ही अपने अमरे दीन के आपस में टुकड़े टुकड़े कर लिए, हर गिरोह जो कुछ उसके पास है इसी पर इतरा रहा है। कुल्लु हिस्बिम बिमा लदैहिम फरीखून फजरहुम फी गमरतिहिम फी गमरतिहिम हत्ता हीन, बस आप भी इन्हें इनकी गफलत में कुछ मुद्दत पड़ा रहने दें। क्या ये लोग समझ बैठे कि हम जो भी इनको माल और औलाद में बढ़ा रहे हैं वो इनके लिए भलाइयों में जल्दी कर रहे हैं? नहीं, बल्कि वो समझते ही नहीं। यकीनन वो लोग जो अपने रब की हैबत से डरते हैं, और जो अपने रब की आयतों पर यकीन रखते हैं, और जो अपने रब के साथ किसी को शरीक नहीं करते, और जो लोग देते हैं जो कुछ देते हैं, और इनके दिल कप कप आते हैं कि वो अपने रब की तरफ लौटने वाले हैं। उलाइका युसारिऊना फिल खैरात वहुम लहा साबिकून, यही है वो लोग जो भलाइयां हासिल कर रहे हैं, यही है जो इनकी तरफ दौड़ दौड़ कर जाने वाले हैं। हम किसी नफ्स को इसकी ताकत से ज्यादा तकलीफ नहीं देते, और हमारे पास ऐसी किताब है जो हक के साथ बोलती है, इनके पर कुछ भी जुल्म न किया जाएगा। बल कुलूबुहुम फी गमरतिन, बल्कि इनके दिल इस तरफ से गफलत में है। इनके लिए इसके सिवा और भी बहुत से अमाल हैं जिन्हें वो करने वाले हैं। हत्ता इज़ा ख़सना मुत्रफीहिम बिल अज़ाब, यहाँ तक कि जब हमने इनके खुशहाल लोगों को अज़ाब में पकड़ लिया तो वो बिल बिलाने लगे। ला तजरुल यौम, आज मत बिल बिलाओ, यकीनन तुम हमारे मुकाबले पर मदद न किए जाओगे। क्यों, कसूर क्या था? कद कानत आयाती तुतला अलैकुम, मेरी आयतें तो तुम्हारे सामने पढ़ी जाती थीं, फिर भी तुम अपनी एड़ियों के बल उल्टे भागते थे, अकड़ते थे, ईंटते थे, अफसाना गोई करते इसे छोड़ देते थे। क्या उन्होंने इस बात में गौर व फिक्र नहीं किया, बल्कि इनके पास वो आया जो इनके अगले बाप दादाओं के पास नहीं आया? या उन्होंने अपने पैगम्बर को पहचाना नहीं कि वो इसके मुनकर होके बैठ गए? या वो ये कहते हैं कि इसे जुनून है, बल्कि वो तो इनके पास हक लाया है? हाँ, इनमें से अक्सर हक से चिढ़ने वाले हैं। हाँ, अगर हक इनकी ख्वाहिशों की पैरवी करने वाला हो जाए तो जमीन व आसमान और इनके दरमियान की हर चीज दरहम बरहम हो जाए। हक तो ये कि हमने इनकी नसीहत पहुंचा दी, लेकिन वो अपनी नसीहत से मुंह मोड़ने वाले हैं। क्या आप इनसे कोई उजरत चाहते हैं? याद रखिए, आपके रब की उजरत बहुत बेहतर है, वो सबसे बेहतर रोजी रसा है। वह नकलतुमिला मुस्तकीम, यकीन आप तो इनको राह रास्त की तरफ बुला रहे हैं। बेशक जो लोग आखरत पर यकीन नहीं रखते वो सीधे रास्ते से मुड़ जाने वाले हैं। और अगर हम इन पर रहम फरमाएं और इनकी तकलीफें दूर करें तो ये तो अपनी सरकशी में जमकर और बहकने लगे, और हमने इन्हें अजाब में भी पकड़ा। ताहम ये लोग ना तो अपने परवरदिगार के सामने झुके और न ही आजजी इख्तियार की। हत्ता इजाफत अलैहिम बाबन अजाबिन शदीद, यहाँ तक के जब हमने इन पर सख्त अजाब का दरवाजा खोल दिया तो इसी वक्त फौरन मायूस हो गए। जी, ये थी आयत नंबर 53 से 77, 53 से 77। इन आयत के टॉपिक लिखेंगे। पहला टॉपिक लिखेंगे नेकियों में बढ़ने वाले या पीछे रहने वाले। आप देखें तो आज की इस दुनिया में आपको दो तरह के लोग दिखेंगे। इसको समझने के लिए आप किसी मैच को जरा तसव्वुर में लाएं या किसी खेल खिलाड़ी को देखिए। एक होता है खिलाड़ी प्लेयर और दूसरे होते हैं कमेंटेटर जो बैठे देख रहे होते हैं। अमूमन जो लोग किसी जगह खेल रहे होते हैं उनको उससे पहले सख्त ट्रेनिंग से गुजारा जाता है, उनकी बहुत सख्त किस्म की तरबियत की जाती है। बाज़ दफ़ा उनको अपना वेट भी कंट्रोल करना पड़ता है, वक्त पे सोते हैं, वक्त पे खाते हैं, एक्सरसाइज करते हैं, उनके मसल्स पुल होते हैं, बहुत कुछ मेहनत करते हैं। बिल आखिर फिर मुकाबले में या तो वो जीतते हैं या हारते हैं, और अमूमन मेहनत करने वाले जीत जाते हैं। इसके बरक्स दूसरे वो होते हैं जो ऑडियंस होते हैं, जो उसके ऊपर उनको देख रहे होते हैं। उनको किसी किस्म की कोई कुर्बानी देने की जरूरत नहीं, सारा दिन बैठे जाए, एक हाथ में ड्रिंक ले ले और दूसरे में स्नैक लेते जाए और मैच देख के साथ साथ कमेंट्री करते रहे। ये दूसरे लोग जो हैं जो सिर्फ कमेंट्री कर रहे हैं या तबसरे कर रहे हैं, क्या ये किसी मुकाबले में अव्वल आ सकते हैं? है ही नहीं, खेले ही नहीं। दुनिया में इंसानों की भी ये दो किस्में होती हैं। एक जो होते हैं जो खेलना चाहते हैं, जो भागना चाहते हैं, जो अपने आप को आगे से आगे आगे से आगे लाना चाहते हैं, और एक वक्त आता है कि वो अपनी उस कोशिश के बदले में कुछ पा लेते हैं। कोशिश कम होती है तो कम पाते हैं, लेकिन बातें करने वाले जो होते हैं ना उनको कुछ नहीं मिलता। अल्लाह ताला ने अंबिया कराम और उनकी कौमों के नाते से हमारे सामने ये मेयार रख दिया कि हम अपने आप को चेक करें, क्या हम सिर्फ बातें करने वाले लोग हैं? बस लोग खबरें सुनते हैं, फिर उस पर डिस्कशंस करते हैं, फिर तबसरे करते हैं, और बाद दफा लड़ाई हो जाती है। ऐसे ही ना, बस लोग मैच देखते हैं, एक एक खिलाड़ी के साथ हो जाता है, दूसरा दूसरे के साथ हो जाता है, और वो दोनों के आपस में लड़ाई हो जाती है। बेअमल इंसान जो है ना वो बिल्कुल एक कमेंटेटर की तरह, उसका काम ही है कि हर एक पे तनकीद करे। कोई बहुत अच्छा काम करेगा लोग कहेंगे नहीं 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 इस टू मच, ये बहुत ही ज्यादा, इतना नहीं होना चाहिए। अच्छा जी ठीक है। किसी दूसरे को बहुत ही गलत काम करते देखे तो कहेंगे तौबा तौबा, लोग कितने खराब काम करते हैं। जरा पूछिए आप क्या कर रहे हैं? दूसरों के हालात पे तबसरे करते रहना और अपने अमल की फिक्र न करना, ये इंसान की नाकामी और महरूमी की बात है। कल कयामत के दिन वही आगे भागेंगे जो आज इस दौड़ में तेजी से चल रहे हैं। कोशिश जितनी करेंगे इंशाल्लाह वहां तक पहुंचने में अल्लाह सुभाना तआला हमारी मदद भी करेगा। दूसरी चीज इस हिस्से से जो हाईलाइट करने की है, आयत नंबर 63 और 67 के अंदर से ये पॉइंट हम इंशाल्लाह पिक करेंगे, और वो क्या है, जब अल्लाह की पकड़ आती है तो फरियादें करने लगते हैं। हाईलाइट कर लीजिए इस हिस्से को, और ऐसे मुझे लगता है कि जैसे कोई हाथ जोड़ के किसी से भीख मांग रहा है। क्या हत्ता इजा खसन मुतरफी हिम बिल अजब इजा हुम यजअरून, जैसे जानवर डकारता है ना, कभी आपने गाय या भैंस की आवाज सुनी होगी ना, उसको कहते हैं ये लफ्ज जो यहाँ बोला गया, जरा यजरौन मत बिल बिलाओ चीखो मत ला तजरुल यौम इन्नकुम मिन्ना ला तुनसरून। कसूर क्या था कि तुम्हारे सामने मेरी आयतें आती थी और तुम मुंह फेर के चले जाते थे तकब्बुर के मारे, और लफ्ज तहजुरून तुम उसको छोड़ते थे। किस्सा गोई, कहानियां जो होती है ना जो लोगों को बहुत फेवरेट लगती हैं, अल्लाह तआला कहते हैं ये थी वो वजूहात जो तुम्हें इस हक की बात को सुनने और इस बात के ऊपर जमने नहीं देती थी। आज भी देख लीजिए, जितना जिंदगी के अंदर फिक्शन होगा ना, वो किसी झूठी कहानी, अफसाने, नॉवल, ड्रामे, फिल्म या किसी भी चीज में होगा, उतना ही इंसान बा मकसद जिंदगी से हटके भी मकसद होने लगेगा। ऐसे तमाम लोगों को अल्लाह ताला यहाँ दावत देते हैं कि सोचो तुम क्यों पैदा किए गए, आखिर तुम्हारी जिंदगी का मकसद क्या था।